अहिले बाहिर संसारमै समाजमा चाहिँ भोजको समय पनि हो क्या रे, तर हामी परमेश्वरको जनहरूको त्योभन्दा उत्तम भोज हुन्छ। भजन संग्रह 23 अध्यायलाई मसँग पठाउनु होला। भजन संग्रह 23 जसबाट हामीले दाउदको यो 3000 वर्ष पुरानो शब्दहरू भजनहरूमा गाउने गर्छौँ। भजन संग्रह 23 त्यसको 5 मा हामीले दाउदको शब्दहरू गाउने गर्छौँ। मेरा शत्रुहरूको सामुन्ने तपाईँले मेरो अघिल्तिर मेज तयार पार्नुहुन्छ, तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरिएर पोखिन्छ। परमेश्वरले हाम्रो लागि भोज तयार पार्नुहुन्छ, एउटा मेज एउटा टेबलमा उहाँले सजाएर हामीलाई दिनुहुन्छ। यद्यपि हामी चाहिँ हाम्रो स्वर्गीय घरबाट अहिले टाढा छौँ, हामी संसारले घेरिएका छौँ, तर हामी संसारकै होइनौँ। अनि यसकै बिचमा चाहिँ परमेश्वरले उहाँको वचनबाट हामीलाई आत्मिक भोज दिनुहुन्छ। यहाँ नै हामीले उत्तम गहुँको जीवनको रोटी हामी यहाँ पाउँछौँ ताकि हामी कहिले नभोकाउँ। यहाँ नै हामीले चाहिँ जीवनको पानी पनि पिउँछौँ ताकि हामी कहिले नतिर्खाउँ। अनि यहाँ चाहिँ ख्रिस्टमा दुधे बालकहरूको लागि विशुद्ध वचनको दुध पनि पिउँछौँ ताकि हामी बढ्दै जाउँ, र बढ्दै गएपछि यहीँ नै हामीले चाहिँ आत्मिक जवानहरू र वयस्कहरूको लागि चाहिँ ठोस खँदिलो खानेकुरा पनि पाउँछौँ। अनि अझ त्यसमाथि त्यतिमाथि नपुगेर उहाँले चाहिँ यहाँ चट्टानबाट मह पनि निकाल्नुहुन्छ। अनि त्यसैले के हो यो रोटी, अनि के हो यो पानी, के हो यो दुध, के हो यो खँदिलो खानेकुरा र मह, एउटै शब्दमा भन्न सकिन्छ त्यो चाहिँ हो ख्रिस्ट, प्रभु येशु ख्रिस्ट। उहाँ र उहाँले मात्रै एउटा विश्वासीको हृदयलाई चाहिँ सन्तुष्ट पार्न सक्नुहुन्छ, तृप्त पार्न सक्नुहुन्छ। अनि त्यसैले अघि भाइले भने जस्तै यदि तपाईँ चाहिँ एउटा तृष्णा लिएर एउटा भोक लिएर आउनुभएको छ भनेको मतलब परमेश्वरलाई जान्न, परमेश्वरको इच्छा जानेर उहाँको इच्छा गर्ने तृष्णा लिएर आउनुभएको छ भने, जस्तो प्रभु येशूले भन्नुभयो मेरो भोजन चाहिँ तपाईँको इच्छा पुरा गर्नु हो, त्यसरी हामी आएका छौँ भने चाहिँ हामीले चाहिँ यो भोजमा चाहिँ राम्ररी खानेछौँ, यो चाहिँ हामी स्वाद लिन सक्नेछौँ। यसबाट हामीलाई यो शरीरमा जसरी रोटी दुधले चाहिँ हामीलाई फाइदा गर्छ, त्यस्तै हाम्रो भित्री मानिसमा चाहिँ यो आत्मिक भोजले चाहिँ केही गर्छ। तर कस्तो छ खै तपाईँको अवस्था, तपाईँको खास तृष्णा के छ? ठ्याक्कै जान्दिनँ म, तर आउनुभएको छ त्यसैले केही न केही त होला। अनि त्यसैले म भन्न चाहन्छु, संसारको फिक्रीहरू जे जति छ तपाईँको अहिले है, एक एकजना जे जे फिक्रीहरू छ, तपाईँको जीवन, तपाईँको भविष्य, तपाईँको काम, तपाईँको पेसा, तपाईँको परिवार, तपाईँको ऋण, तपाईँको के त्यस्ता फिक्रीहरूले चाहिँ तपाईँको भोजलाई चाहिँ बिगार्न नदिनुहोस्। त्यो तपाईँको तपाईँले गर्नुपर्ने एउटा अठोट हो। यहाँभित्र हामी चाहिँ मेरो भागहरूमा चाहिँ परमेश्वरले अब्राहमसित गर्नुभएको व्यवहारहरूबाट चाहिँ हामी सिक्न चाहन्छौँ। परमेश्वरले हामीलाई अब्राहमको इतिहास चाहिँ उत्पत्ति को 12 अध्यायदेखि 25 अध्याय भित्रमा दिनुभएको छ। हामीले विगतमा यति विगत कि मैले बिर्सिसकेँ कहिले हो, हामीले चाहिँ उत्पत्ति 12-16 अध्यायहरू चाहिँ अध्ययन गरेका थियौँ। यसपालि चाहिँ हामी उत्पत्ति 17-22 पुग्छौँ कि भन्ने मात्र छ, पुग्छौँ थाहा छैन मलाई, तर हेर्न पाए हुन्थ्यो भन्ने चाहिँ छ। अनि यति लामो समय भयो, मैले भनिहालेँ हाम्रो अन्तिम आखिरीचोटि यस्तो खालको अध्ययनहरू भएको कि एकचोटि चाहिँ 1-16 अध्याय चाहिँ हामीले सरसर्ती हेर्न आवश्यक छ। त्यसैले मसँगै हामी 1-16 अध्यायको पुनरावलोकन गर्नेछौँ। तपाईँहरूले चाहिँ उत्पत्ति 3 अध्यायमा बाइबल पल्टाउनु भएन छ, अनि हामी प्रार्थना गरेर परमेश्वरको सहायता माग्दै हामी उहाँको वचनलाई खोल्नेछौँ। उत्पत्ति 1-3 चाहिँ हामी के सिक्छौँ भने परमेश्वरले मान्छेलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, सिद्ध उहाँको स्वरूपमा एउटा यस्तो क्षमता पनि दिएर, किनभने उहाँसँग त्यो क्षमता छ, त्यसैले आफ्नो स्वरूपमा बनाउँदा उहाँले मान्छेलाई पनि त्यो क्षमता दिनुभयो। त्यो क्षमता चाहिँ हो रोज्ने क्षमता। आदमले चाहिँ परमेश्वरको विरुद्ध रोज्यो, परमेश्वरले प्रकट गर्नुभएको इच्छा हुँदाहुँदै उसले उल्टो रोज्यो र पुरै मानव जातिलाई चाहिँ उसले आफूसित तल घिरायो। भावनात्मक रूपमा मान्छे अब दोष महसुसले भरिने प्राणी बन्यो। मान्छे अब शर्म, डरहरू अनि दुःखहरू, पीरहरू, चिन्ताहरूले भरिने व्यक्ति भयो। शारीरिक रूपमा चाहिँ उसलाई अब कठिनाइहरू, पसिनाहरू, पीडाहरू अनि अनेकौँ रोग बिमारहरू अनि अन्तमा मृत्यु हुने भयो। आत्मिक रूपमा पुरै अन्धकार भयो। परमेश्वर सृष्टिकर्ताबाट च्वाट्टै काटियो अनि ऊ मृत्युमा चाहिँ धकेलियो। एक सय नमन्यो भने मर्यो। एकजना आदमद्वारा संसारमा के पस्यो? पाप पस्यो, र पापद्वारा के आयो? मृत्यु आयो। अनि यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो, किनकि सबैले पाप गरेका छन्। रोमी 5:12 भन्छ, मान्छेलाई अब चाहियो, के चाहियो? मुक्तिदाता चाहियो। मान्छेको एउटै मात्र आशा चाहिँ रह्यो उसलाई सृष्टि गर्ने परमेश्वरमा। अनि परमेश्वरले चाहिँ प्रतिज्ञा दिनुभयो, एउटा सन्तान म दिनेछु। उत्पत्ति 3:15 हामी सबैभन्दा पहिलो सुसमाचार यहाँ पढ्छौँ। यसलाई प्रारम्भिक सुसमाचार भन्ने गरिन्छ, प्रोटो इभान्जेलियम भनेको सबभन्दा पहिलो सुसमाचार कहाँ छ भाइहरूलाई भन्यो भने चाहिँ उत्पत्ति 3:15। मान्छेले पाप गर्ने बित्तिकै उसलाई सुसमाचार चाहिसक्यो, अनि परमेश्वरले ढिलो गर्नु पनि भएन। उहाँको हृदय कति कृपालु र अनुग्रहपूर्ण छ भन्ने यहाँ देख्छौँ। शैतानलाई यसरी सम्बोधन गर्दै भन्नुभयो, अनि तेरो र त्यस स्त्रीको बिचमा, अनि तेरो सन्तान र त्यसको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु। उसले तेरो टाउको कुच्याउनेछ र तैँले उसको कुर्कुच्चा ढस्नेछस्। येशु ख्रीष्ट नै त्यो सन्तान हुनुहुन्छ, स्त्रीको सन्तान। येशु ख्रीष्ट शरीर अनुसार चाहिँ त्यो वंश, त्यो सन्तान भएर आउने कुरा चाहिँ त्रिएक परमेश्वरको सल्लाहमा थियो। उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, त्रिएक परमेश्वरको दोस्रो व्यक्ति। उहाँ चाहिँ अनन्त सृष्टिकर्ता हुनुहुन्छ, पिता सँगसँगै। येशु ख्रिस्ट चाहिँ उहाँ मानव जातिको यो वंशभित्र छिर्नेवाला उहाँको योजना रहेछ, स्त्रीद्वारा, कन्याको जन्मद्वारा, अनि उहाँ मान्छे बनेर चाहिँ शैतानलाई चाहिँ खत्तम पार्नेवाला उहाँ नै हुनुहुँदोरहेछ। अनि यहाँ चाहिँ पहिलो सुसमाचार यहाँ उत्पत्ति 3:15 चाहिँ परमेश्वरले दिनुभयो हाम्रो पहिलो पुर्खा आदम हवालाई, त्यही शैतानकै अगाडि उहाँले यो उच्चारण गर्नुभयो। तर यसरी मुक्तिदाता आएर शैतानलाई नष्ट गरेर हामीलाई छुटकारा दिन उहाँको योजना पुरा गर्नको लागि चाहिँ उहाँले ठुलो दुःख भोग्नुपर्ने रहेछ। शैतानले चाहिँ प्रभु येशूको कुर्कुच्चो डस्नेछ भनेको छ। यसले चाहिँ प्रभु येशू ख्रिस्ट क्रुसमा दुःख भोगेर हाम्रो पापहरू बोकेर परमेश्वरको क्रोध मुनि परेर मृत्युको स्वाद हाम्रो सबैको लागि चाखेर अनि मरेर हामीलाई बचाउने हुनेछ भन्ने कुराको यो भविष्यवाणी थियो। तर उहाँ कुर्कुच्चो डसिने हो, टाउको त उहाँको किचिने होइन, अर्थात् येशु ख्रिस्ट मरेको मरे हुनुहुने छैन, उहाँ मरेर फेरि पौडी उठ्नेछ भन्ने कुराको पनि यहाँ सङ्केत छ। तर शैतानको चाहिँ सिरेको चाहिँ नै हो, अनि येशु ख्रिस्ट क्रुसमा जब मर्नु भयो शैतान पराजित त्यहीँ भयो। अनि किनभने तिरिएको दामले चाहिँ हामीले छुटकारा पाएका छौँ र येशु ख्रिस्टको रगतद्वारा हामी चाहिँ त्यो अन्धकारको शक्तिबाट अब चाहिँ हामीले स्वतन्त्रता पाएका छौँ। अनि त्यसपछि 4 अनि 5 म सँगसँगै यसो हेर्दै पल्टाउनु भयो भने चाहिँ हामी देख्छौँ कि यो पतन भएको आदमको वंशज, यो सन्तानहरूको अब वृद्धि हुन थाल्छ एकदम छिट्टो छिट्टो, किनभने लामो समय बाँच्थे त्यो बेलामा। आदम र हवाका धेरै सन्ततिहरू भए, हाबिलले चाहिँ विश्वास गर्यो, कैनले चाहिँ हाबिललाई मारिदियो, यहाँ दुश्मनी प्रकट भइरहेको छ, स्त्रीको सन्तान र शैतानको सन्तान। विश्वासीहरूलाई चाहिँ सुरुदेखि नै सतावट छ, अनि हवाले भन्छन् परमेश्वरले हाबिलको सट्टामा अब मलाई अर्को छोरा दिनुभएको छ, यो चाहिँ अर्को विश्वास गर्ने छोरा। एफसी उत्पत्ति 4:25 हामी यहाँ पढ्छौँ, अनि आदम फेरि आफ्नी पत्नी कहाँ गए अनि उसले एउटा छोरा जन्माई र यसो भनेर उसको नाम सेत राखे, किनकि परमेश्वरले मेरा निम्ति हाबिलको सट्टामा जसलाई कैनले मार्यो अर्को एउटा के नियुक्त गर्नुभएको छ, सन्तान नियुक्त गर्नुभएको छ। त्यसैले फेरि अब सुरु गर्न थाल्नुभएको देखिन्छ जस्तो। अनि उत्पत्ति त्यसपछि 6:7-8 यो खण्डको सुरुमा नै हामीले के पाउँछौँ भने शैतानले अब दुष्ट आत्माहरूलाई प्रयोग गरेर मानव जातिको सन्तानमा चाहिँ यो वंश आउने क्रमलाई चाहिँ हस्तक्षेप गर्न खोजिरहेको छ। अनि प्रतिज्ञा गरिएको त्यो सन्तान, स्त्रीको सन्तान, मसीहको यो वंशमा चाहिँ उसले हस्तक्षेप गर्न खोजिरहेको छ। मैले त्यही बुझ्छु उत्पत्ति 6:1-4। अनि यस्तो भयो जब पृथ्वीको सतहमाथि मानिसहरूको सङ्ख्या बढ्न थाल्यो अनि तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई उनीहरू सुन्दरी रहेछन् भनी देखे, अनि ती सबैबाट ज जसलाई तिनीहरूले चुने उनीहरूलाई तिनीहरूले आफ्ना आफ्ना स्वास्नी तुल्याए। अनि परमप्रभुले भन्नुभयो मेरो आत्माले मानिससित सधैँभरि विवाद गर्ने छैन किनकि त्यो बिल्कुल शरीर हो, तैपनि त्यसका दिनहरू 120 हुनेछ, ती दिनहरूमा पृथ्वीमा दैत्यहरू थिए। अनि त्यसपछि पनि जब परमेश्वरका छोराहरू मानिसहरूका छोरीहरूका गए र र उनीहरूले तिनीहरूका निम्ति सन्तान जन्माए, ती प्राचीन कालका शूरवीर र प्रसिद्ध मानिसहरू भए। यो बुझ्नलाई कठिन यो खण्ड, जसको व्याख्या गर्नलाई हामीलाई कठिन छ, यहाँ चाहिँ एउटा सम्भावना चाहिँ के देखिन्छ भने, यहाँ स्त्रीको सन्तान आउने यो वंशमा यहाँ हस्तक्षेप गर्न चाहिँ काम भइरहेको छ। शैतान दुष्ट आत्माहरूको ठ्याक्कै भूमिका के हो हामीलाई बुझ्न अलिक गाह्रो छ, तर केही न केही उनीहरूको भूमिका देखिन्छ, नत्र भने यो अति नै ठुला ठुला कदका, जसलाई यहाँ दैत्यहरू भनेर भनेको छ, जो चाहिँ यहाँ भनौँ एकदम ठुलो ठुलो व्यक्तिहरू चाहिँ जन्मिएको छ, अब साधारण जन्म थिएन यहाँ, त्यसले ट्याक्कै के भइरहेको छ यहाँ, देउस यहाँ चाहिँ गडबड भइरहेको छ। अनि केही सङ्केत चाहिँ हामीलाई दोस्रो पत्रुस दुई अध्यायमा मिल्छ, एकचोटि मसँग पल्टाउनुहोस् दोस्रो पत्रुस, अनि दुई अध्यायमा अनि दोस्रो पत्रुस दुईको चारले चाहिँ यसलाई केही प्रकाश पार्छ कि भन्ने मलाई लाग्छ। चार अनि पाँचलाई सँगै लिँदाखेरि झुटा शिक्षकहरू दण्डमा पर्छन् भनेर सिकाउँदाखेरि चाहिँ झुटा स्वर्गदूतहरू दण्डमा परेको कुराबाट सुरु गर्छ। दोस्रो कुरन्ती दुईको चार, के अरे दोस्रो पत्रुसको चार, किनकि परमेश्वरले ती स्वर्गदूतहरूलाई छोड्नु भएन जसले पाप गरेका थिए, तर तिनीहरूलाई अथाह कुण्डमा हाल्नुभयो र न्यायका लागि साक्षी राख्नलाई अन्धकारका साङ्लाहरूमा सुम्पिनु भयो। कहिलेको समय हो? सन्दर्भ हेर्दाखेरि चाहिँ जलप्रलय अगाडि देखिन्छ, पाँच पद, अनि प्राचीन संसारलाई बाँकी राख्नु भएन तर भक्तिहीनहरूको संसारमाथि जलप्रलय ल्याइकन धार्मिकताका प्रचार आफ्नो व्यक्ति नोहलाई जगाउनु भयो। यसरी कुनै न कुनै सैद्धान्तिक तरिकाले चाहिँ मानव वंशमा चाहिँ हस्तक्षेप हुँदाखेरि चाहिँ परमेश्वरले के निर्णय गर्नुभयो भने, म सबै खत्तम गर्छु, यो पुरै वंश आदमको पुरै वंशलाई म नाश गर्छु, किनभने मेरो प्रतिज्ञा छ स्त्रीको सन्तान सन्तानको शिर कुच्याउनेवाला म ल्याउनेछु अनि नुआ र उसको परिवार मात्र बाँचे, सम्पूर्ण संसार पानीमा नष्ट भयो। अनि त्यसपछि उत्पत्तिमा फेरि फर्केर जाउँ, त्यहाँ जलप्रलयपछि उत्पत्ति 9 अनि 10 अनि 11 अध्यायहरूमा परमेश्वरले फेरि नयाँ सुरु गर्नुभएको छ। आदमकै सन्तानबाट हो, तर 8 विश्वास गर्नेहरूबाट सुरु गर्नुभएको छ। जस नुवा विश्वासी थियो त्यति थाहा छ हामीलाई, जस यो उसको परिवारबाट सुरु गर्नुभएको छ। अनि समय बित्दै जाँदाखेरि चाहिँ के हुन्छ, उनीहरूको सन्तान वृद्धि हुँदै हुँदै जान्छ र नुवाको अधिकांश सन्तानहरू चाहिँ फेरि परमेश्वरकै विरोधमा विद्रोह गर्न थाल्छन्। परमेश्वरले आज्ञा दिनुभएको थियो, सर्वपुष्ट भएर संसारभरि तितरबितर भएर फैलियो, तर उनीहरूले चाहिँ मान्दैनन्। बरु उनीहरूले चाहिँ एउटा सहर त्यसको बिचमा उनीहरूले एउटा धरहरा निर्माण गर्न थाल्छन्, बाबेलको धरहरा। परमेश्वरले चाहिँ न्याय गर्नुहुन्छ उनीहरूलाई रोक्नलाई, अनि उहाँले चाहिँ उनीहरूको भाषा खलबल गरिदिएर उनीहरूलाई तितरबितर गरी छाड्नुहुन्छ, अनि उनीहरू फैलिनै पर्छ किनभने उनीहरूले एकअर्काको भाषा बुझ्न सकेनन्। अनि भाषा भाषामा विवादित भएका मानिसहरू संसारभरि फैलिन जान्छन्। पृथ्वी जसरी घुमिरहेको छ अहिले, संसारको सबै ठाउँहरूमा मानिसहरू बसोबास गरिरहेको छ। परमेश्वरले सर्पुष्ट पारिदिनु भयो, अनि के भयो भने उनीहरू अब छुट्टिए। केमा छुट्टिए? उनीहरूको भाषाहरू अनुसार छुट्टिए। अनि भाषाहरू अनुसार छुट्टिएपछि उनीहरू छुट्टै छुट्टै एकाइहरू बने। यो छुट्टै छुट्टै एकाइहरूलाई के भनिन्छ बाइबलमा? उनीहरूलाई जाति भनिन्छ। जात होइन, जाति फरक छ। जात भनेको त हिन्दू धर्मले ल्याएको यो झुटो कुराहरू हो, तर जाति भनेको चाहिँ फरक फरक मान्छेहरूको बेग्लै बेग्लै समूहहरू जो आफ्नै आफ्नै भाषामा उनीहरू छुट्टिएको छन्, र जुनहरू छुट्टिएर उनीहरू आफ्नै आफ्नै अनुसारको संस्कृतिहरू र विकास गर्न थाले र रीतिरिवाजहरू उनीहरूले चाहिँ बनाउन थाले, किनभने उनीहरू परमेश्वरलाई इन्कार गरेका थिए। अनि संसारको यो ग्लोबलाई हेर्दाखेरि उनीहरू छरिएर कोही चाहिँ अफ्रिकामा छरिन थाले, जस्तै मिश्र देश, कोही चाहिँ यता एजियन समुद्रको टापुहरूमा फैलिन थाले, उनीहरू चाहिँ युरोपेलीहरू, अनि अरू चाहिँ एसियामा चीन अनि भारत यी ठाउँहरूमा चाहिँ फैलिन थाले। कोही कोही चाहिँ त्यही बाबेलकै इलाकामा रहिरहे। त्यो इलाका चाहिँ ठुलो फाँट थियो र अहिले पनि छ, जसलाई सिनार भनिन्थ्यो पहिले, अहिले चाहिँ त्यो इराक देशमा पर्छ। त्यो दुईवटा ठुलो नदीहरूको बिचमा पर्छ, टाइग्रिस र युफ्रेटिस, मेसोपोटामिया पनि भनिन्छ त्यो बिचको ठुलो फाँटलाई। अनि एउटा नदी युफ्रेटिस जुन चाहिँ उत्तरबाट दक्षिणतिर बग्दै बग्दै पर्सियन खाडीमा खनिन्छ, त्यो नदीको मुखतिर चाहिँ त्यो इलाकाको सबैभन्दा सम्पन्न सहर थियो, भव्य सहर। हामीलाई अहिले चाहिँ त्यो भव्य सहर कस्तो थियो हामीलाई राम्ररी कल्पना गर्न सक्ने, झन्डै झन्डै देख्न सक्ने भएको छ, किनभने त्यो पुरिएको सहरलाई चाहिँ उत्खनन गरिएको छ। र समय पाएँ भने त मैले त्यसलाई चाहिँ कसरी अहिले भिडियो नै बनाएर चाहिँ त्यसलाई प्रस्तुत गरिएको छ भन्ने कुरा देखाउन सक्थेँ। त्यो अति नै सम्पन्न सहरको नाम चाहिँ हो उर, है उर, कल्दीहरूको उर। त्यो चाहिँ थियो अब्राहमको जन्मघर। अनि उत्पत्ति बाह्रमा अब परमेश्वरले के गर्नुहुन्छ? यति धेरै जातिहरू छन्, अनि उत्पत्ति बाह्रमा चाहिँ यो धनाढ्य सम्पन्न सबभन्दा एउटा सुन्दर ठाउँबाट, तर अति नै गई गुज्रेको ठाउँ पनि थियो, आत्मिक रूपमा चाहिँ खत्तम थियो। पिछेमा भयङ्कर ठुलो जिगरात अथवा मन्दिर थियो जो चाहिँ चन्द्रदेवलाई पुज्नलाई प्रयोग हुन्थ्यो, अनि नाना भन्थ्यो उनीहरूले त्यो चन्द्रमालाई पुज्थे, अनि तर थुप्रै नामहरूले उनीहरूको देवताहरूलाई पुज्थे। मुख्य चाहिँ त्यो थियो। परमेश्वरले के गर्नुभयो भने त्यही उरबाट एकजना मान्छे अब्राहमलाई चाहिँ बाहिर बोलाउनु भयो। फेरि परमेश्वरले एउटा नयाँ काम सुरु गरिदिनुहुन्छ, किनभने उहाँको योजना छ स्त्रीबाटको सन्तान आउनुपर्छ र मसीह आउनु भएर शैतानको कामलाई नष्ट गर्नुपर्छ र शैतानको कैदमा परेकाहरूलाई उहाँ बचाउन चाहनुहुन्छ। त्यसैले उहाँको योजना यहाँ अब सुरु गर्नुभएको छ। बाइबल कस्तो अचम्मको पुस्तक हो! अहिले हामी चाहिँ यसको धेरै पछि शताब्दीपछि पढ्ने भएकोले हामीलाई बुझ्न छर्लङ्ग छ, तर यो घटना भइरहने क्रममा चाहिँ उनीहरूलाई यति छर्लङ्ग थिएन, तर यो घटनाहरू भइरहेको थियो अनि सबै चाहिँ पछिसँग एक एक घटनाहरूसँग यो फिट भएको छ। यो कसरी भयो? परमेश्वरले आफ्नो सार्वभौम अधिकारमा यो योजना अनन्तदेखि गर्नुभएको थियो भन्ने प्रकट हुन्छ र बाइबल चाहिँ परमेश्वरको वचन हो भन्ने कुरा प्रकट छर्लङ्ग हुन्छ। परमेश्वरले अब्राहमलाई के भन्नुहुन्छ भने कि उसले आफूलाई सबैबाट अलग गर्नुपर्छ। पहिलो कुरा त्यो सबैदेखि तिमी अलग हुनुपर्छ। तिम्रो नजिककाहरू तिम्रो प्रियहरूबाट नजिक हुनु तिमी अलग हुनुपर्छ। किन किनभने चाहिँ त्यो ठाउँ त्यो समाज त्यो उरको सभ्यता पुरै मूर्ति पूजामा डुबेको थियो बाबेलबाट नै हो र थोरै थोरै मात्र त्यहाँ साँचो परमेश्वरको ज्ञान भएको व्यक्तिहरू बाँकी थिए। अनि रोमी एक अध्यायले चाहिँ यसकै कुरा गरेको जाने परमेश्वरलाई जानेर पनि उनीहरूले चाहिँ उहाँलाई परमेश्वरलाई दिनुपर्ने धन्यवाद दिएनन्। उनीहरूको समाज अँध्यारो भयो उनीहरू चराचुरुङ्गी घस्रिने जन्तु र उड्ने चराहरूलाई पुज्न थाले। अनि त्यो बेलाको लेखौटहरू भेटिएको छ अनि त्यो बेलाको लेखौटहरूमा चाहिँ यो मान्छेहरूले हेरे 3000 बढी देउताको नामहरू छ त्यसैले अब्राहम तिमी चाहिँ पुरै अलग हो त्यहाँबाट भनेर परमेश्वरले भन्नुभयो। अब हामी बुझ्न सक्छौँ अनि परमेश्वरले भन्नुभयो म तिमीलाई एउटा नयाँ ठाउँ देखाउने छु यहाँ म तिमीलाई लानेछु। अनि उहाँले प्रतिज्ञा दिनुभयो म तिमीबाट एउटा बेग्लै जाति बनाउनेछु तिम्रो वंशबाट तिम्रो सन्तानबाट उत्पत्ति 12:1-3 म यहाँ चाहिँ पढौँ। तब परम प्रभुले अब्राहमलाई भन्नुभयो आफ्नो देश आफ्नो कुटुम्ब आफ्नो बाबुको घरबाट निस्केर त्यस देशमा जाऊ जो म तिमीलाई देखाउनेछु अनि म तिमीबाट एउटा ठुलो जाति बनाउनेछु तिमीलाई आशिष दिनेछु र तिम्रो नाम महान तुल्याउनेछु अनि तिमी एउटा आशिष बन्नेछौ अनि जसले तिमीलाई आशीर्वाद दिनेछन् तिनीहरूलाई म आशीर्वाद अथवा आशिष दिनेछु अनि जसले तिमीलाई श्राप दिनेछ त्यसलाई म श्राप दिनेछु अनि तिमीमा पृथ्वीका सबै कुलहरूले अर्थात् परिवारहरूले आशिषित हुनेछन् आशिष पाउनेछन्। त्यसैले परमेश्वरले यसको प्रतिज्ञा दिनुभयो। त्यसले एकछिन उत्पत्ति पुस्तकलाई यो हिसाबमा चाहिँ दुई खण्डमा विभाजन गर्न सकिन्छ। उत्पत्ति 1-11 चाहिँ आकाश पृथ्वीको सृष्टिदेखि जातिहरूको सृष्टिसम्म पुग्छ उत्पत्ति 1-11। त्यसपछि 12-50 उत्पत्तिको लास्टसम्म चाहिँ इजरायल जातिको सृष्टि अब्राहमको बोलावटदेखि इजरायलको सृष्टिमा चाहिँ केन्द्रित छ। त्यसैले देख्नुहुन्छ उत्पत्तिको पुस्तकको त अधिकांश भाग त इजरायल जातिको सृष्टि मैले कसरी गरेँ हेर भनेर सारा संसारलाई भनिरहनु भएको छ। अब यो दोस्रो भागमा चाहिँ त्यसैले हामीलाई चाहिँ यो इतिहास दिइरहेको छ कसरी इजरायल जातिको उदय भयो। सबभन्दा पहिला चाहिँ उहाँले अब्राहमको जीवनी दिनुहुन्छ 12-25 लामो जीवनी छ अनि त्यसपछि चाहिँ अलिक छोटो छोटो जीवनी चाहिँ अब्राहमको छोरा इसाहकको दिनुहुन्छ र अब्राहमको नाति याकुबको जीवनी दिनुहुन्छ उत्पत्ति 26-36। अनि फेरि अन्तमा चाहिँ फेरि अब्राहमको पनाति युसुफको जीवनी चाहिँ अलिक लामो दिनुहुन्छ अब्राहमको 14 जीवनी युसुफको पनि 14 जीवनी लगभग त्यसरी विभाजित छ। अनि अब्राहमको पनाति युसुफ चाहिँ ज्यादै सुन्दर तस्बिर रहेछ कसको भने त्यही स्त्रीको सन्तानको अर्थात् प्रभु येशु ख्रिस्टको यति डिटेल यति मसिनो तस्बिर नै छ यो युसुफ चाहिँ कसरी प्रभु येशु ख्रिस्टको व्यक्तित्वलाई र उहाँको कामलाई दर्शाउने व्यक्ति हो भनेर अनि भविष्यमा प्रभुको इच्छामा हामी त्यहाँ अध्ययन गर्न चाहन्छु। त्यसैले हाम्रो अहिलेको ध्यान र हाम्रो अहिलेको फोकस भनेको चाहिँ कसरी अब्राहमलाई परमेश्वरले अब अभ्यास गराउनु भयो, अर्थात् कसरी अब्राहमले झन् झन् परमेश्वरलाई चिन्न थाल्यो, कसरी अब्राहम आत्मिक रूपमा बढ्दै गयो विश्वासमा, त्यस्तो पाउँछौँ उसको जीवनमा। अनि अब्राहम चाहिँ एउटा धुकचुक विश्वासबाट ऊ चाहिँ नहल्लिने विश्वासमा पुग्छ जब हामी उसको 100 वर्षको उमेरमा पुग्छौँ, 100 वर्ष। अनि परमेश्वरले चाहिँ यो हामीलाई बताउनु भएर के भन्दै हुनुहुन्छ भने, म पनि तिमीलाई यही गर्न चाहन्छु, तिमीलाई पनि म यही अब्राहमलाई जस्तै म को हुँ भनेर चिनाउन चाहन्छु, तिम्रो विश्वास बढाउन चाहन्छु। त्यसैले वास्तवमा सबै बाइबल चाहिँ परमेश्वरलाई चिन्ने बारेमा हो। अब उत्पत्ति 1:11-67 हेऱ्यो हामीले, अनि अब चाहिँ 12-16 पनि 67 हेरौँ। पहिला अध्ययन गरे हो, अहिले 67 हेर्नेछौँ। उत्पत्ति 12 चाहिँ परमेश्वरले अब अब्राहमसित एउटा करार बाँध्नुभएको छ। करार भनेको चाहिँ प्रतिज्ञा, दुईवटा पक्षको बिचमा एउटा सम्झौता। तर यो चाहिँ के छ भने एक पक्षी छ एक हिसाबले, किनभने परमेश्वरले नै म अब्राहम यसो गर्नेछु, अनि अब्राहम म यो पनि गर्नेछु, अनि अब्राहम यो पनि गर्नेछु। अब्राहम त खालि सुन्ने मात्र छ, एक पक्षीय रूपमा बिना शर्त परमेश्वरले चाहिँ प्रतिज्ञाहरू दिँदै हुनुहुन्छ, एउटा जाति, एउटा भूमि, सुरक्षा, आशिष, अनि आशिषको मूल तिमी हुनेछ, सारा संसारलाई आशिष दिनलाई मैले तिमीलाई चाहिँ लिएको छु, तिमीमा एउटा वंश एउटा सन्तान हो स्त्रीको सन्तान आउनेछ जसद्वारा चाहिँ सारा संसार चाहिँ आशिषित हुनेछ। त्यो चाहिँ प्रभु येशू ख्रीष्टको बारेमा हो। त्यही त्यसैले हो मत्ती 1:1 प्रभु येशूको वंशावली जब पढ्छौँ, सुरुमै पढ्छौँ प्रभु येशू ख्रीष्टको वंशावली अब्राहमको पुत्र, त्यसरी सुरु हुन्छ। परमेश्वरले यी प्रतिज्ञाहरू अब्राहमलाई गर्नुभयो, गर्नु पर्दैन थियो, उहाँलाई कसले कर गर्नु, उहाँ त स्वतन्त्र व्यक्ति हुनुहुन्छ परमेश्वर, उहाँ सार्वभौम स्वतन्त्र इच्छामा उहाँले चाहिँ यो प्रतिज्ञाहरू दिनुभयो। अब्राहमले अब के गर्नुपर्छ यो प्रतिज्ञाहरू सुनेर? अथवा यसरी सोधौँ, जब हामी बाइबल पढ्छौँ हामी विश्वासीहरूले, अनि उहाँको प्रतिज्ञाहरू पढ्छौँ, कुनै कुराको लागि फिक्री नगर, प्रार्थना गर, धन्यवाद देऊ, बिन्दु चढाऊ, माग जाहेर गर, अनि मेरो शान्तिले तिमीलाई भरिदिनेछु। अब यस्तो प्रतिज्ञा पाउँछौँ, अब के गर्नुपर्छ होला? हामीले गर्नुपर्ने चाहिँ हो एउटै मात्र कुरा, विश्वास हो। विश्वास गर्नु र त्यो सत्य भए चाहिँ हिँड्न थाल्नु, जिउन थाल्नु, सोच्न थाल्नु, रोज्न थाल्नु, प्रेम गर्न थाल्नु, घृणा गर्न थाल्नु, आफ्नो पाइलाहरू लम्काउनु, विश्वास। अनि त्यसैले अब्राहमले पनि अब रोज्नुपर्छ, उसले चाहिँ विश्वास गर्नुपर्छ। अनि यहाँ के देख्छौँ भने उसले विश्वास चाहिँ गर्छ, तर कहिलेकाहीँ उसको विश्वास चाहिँ धुकचुक हुन थाल्छ, माथि तल हुन थाल्छ, हल्लिन थाल्छ। जब जब अब्राहम चाहिँ विश्वासद्वारा उसले पाइला चाल्छ, तब त हामीले के पाउँछौँ, परमेश्वरले उसलाई उत्साह दिनुहुन्छ, राम्रो राम्रो, अनि परमेश्वर आएर बोल्नुहुन्छ, उसँग कुरा गर्नुहुन्छ, अझ दोहोऱ्याउनुहुन्छ आफ्नो पहिलाको प्रतिज्ञा, त्यसमा थप्न पनि थाल्नुहुन्छ बुधाहरू, अझ क्लियर पार्न थाल्नुहुन्छ, म गर्ने यस्तो हुँ। जस्तो कि उत्पत्ति 12:7 हामी यहाँ पढ्छौँ, जुन बेला चाहिँ अब्राहम 75 वर्षको उमेरमा पुगेको थियो 4 पद अनुसार, अनि 7 पदमा यहाँ पढ्छौँ कि अब के भएको थियो भने, प्रभुको प्रतिज्ञा विश्वास गरेर सबै छोडेर आएको छ, त्रो दूरी यहाँ आएको छ। अनि नसोच्नुहोस् के 2-3 लुकुर लुकुर आएको होइन, यहाँ अब्राहम चाहिँ हरी मान्छे थियो, उसको ठुलै समूह हुन्थ्यो, यो सर्नु भनेको चाहिँ यसो 2-3 हामी यसो कठा सरे जस्तो होइन, यो यो चाहिँ भयङ्कर ठुलो काम हुन्थ्यो, बाफले त्यहाँ योजना गर्नु पर्यो, कसले के, त्यहाँ त सयौँ व्यक्तिहरू हुन्थ्यो। किनभने हामीलाई पछि थाहा छ अब्राहमको त 318 त लडाकु जवानहरू रहेछन् जो चारजना राजाहरूलाई चाहिँ खेद्न सक्ने, अब्राहमको थुप्रो थियो। अब त्यो 318 अब श्रीमतीहरू यो सब जोड्न थालेपछि त हजारको सङ्ख्यामा त सजिलै पुग्छ है। त्यसैले सानो एउटा पाल नसक्नु थियो, यो चाहिँ भयङ्कर ठुलो पालहरू हो, बेडविनको पालहरू चाहिँ एकदम सुन्दर हुन्थ्यो। अनि त्यस्तो भइरहेको छ, अनि यहाँ आएको छ ऊ विश्व त्यत्रो ठाउँबाट छोडेर, उरको उसको तिन तले घर छोडेर आएको छ। अनि यहाँ पढ्छौँ 12:7 अनि परमप्रभु अब्राहम कहाँ देखा पर्नुभयो र भन्नुभयो यो देश म तिम्रो कसलाई दिनेछु, वंश, यो सन्तान भन्ने शब्द त्यही हो, तिम्रो वंशलाई दिनेछु। अनि त्यहाँ उनले आफू कहाँ देखा पर्नुभएको परमप्रभुका निम्ति एउटा वेदी बनाए। उसलाई उत्साह भएको छ, यहाँ आइपुग्यो परमेश्वर, यहाँ पनि मसँग बोल्नुभयो, यही नै रहेछ, यही रहेछ, ओहो है, यताउता हेर्छ, हो त्यहाँ शत्रुहरू थियो तर उसले विश्वास गर्छ एक दिन दिनु हुनेछ। तर छ नि उसको विश्वास कहिलेकाहीँ दुःखसुकै हुन्थ्यो, अनि हरेकचोटि जब उसको विश्वास धुकसुक हुन्थ्यो र गलत निर्णय गर्नु पुग्थ्यो, त्यस्तै हुन्छ होइन। जब तपाईँको सोचाइ ठिक छैन नि, विश्वासमा छैन, आँखा देखेर फिक्रीलाई तपाईँ दातिएर तपाईँ निर्णय गर्नुहुन्छ, कहिले ठिक हुँदैन। अनि अब्राहमलाई पनि त्यही हुन्छ, जब उसले अविश्वासमा कदम चाल्छ त्यो बेलामा चाहिँ परमेश्वरले केही न केही कोही न कोही प्रयोग गरेर उसलाई हप्काउनुहुन्छ, उसलाई छडिलाउनुहुन्छ र उसलाई फेरि आफू कहाँ आफ्नो सङ्गतिमा फर्काएर ल्याउनुहुन्छ, त्यो वेदीमा फर्काएर ल्याउनुहुन्छ। यो कुरा चाहिँ उदाहरणको लागि हामी हेर्छौँ उत्पत्ति 12:18-20। यहाँ के भएको थियो भने अनिकाल परेकोले अब्राहम चाहिँ त्यो प्रतिज्ञा गरेको देशलाई छोडेर दक्षिणको आफ्नोपट्टि ऊ इजिप्ट अथवा मिस्र देशमा ऊ चाहिँ जान्छ। त्यहाँ जाँदा उसलाई एकदम डर हुन्छ, मलाई मार्छ, उसलाई सुरक्षाको अनुभवै छैन, किनभने ऊ परमेश्वरको इच्छाभन्दा बाहिर छ। अनि श्रीमतीसँग चाहिँ उनीहरूले चाहिँ तिमी चाहिँ मेरो बहिनी, म चाहिँ दाई भनेर भनौँ है भनेर चाहिँ उनीहरूले चाहिँ उनीहरूले के अब्राहमले चाहिँ आफूलाई जोगाउनलाई आफ्नो श्रीमतीको पवित्रता पनि अनन भयो होस्, मेरो ज्यान चाहिँ बाँचोस् भनेर उसले यस्तो खालको सम्झौता गरेको कुरा हुन्छ। अनि झन्डै त्यहाँको राजा फारोले चाहिँ सारालाई आफ्नो श्रीमती भन्दाइसकेको थियो, देख्नुहुँदैछ स्त्रीको सन्तान, उत्पत्ति 3:15। यहाँ यति धेरै आक्रमणहरू आउँछ मसीहलाई रोक्नलाई, अनि हरेक पटक परमेश्वरले चाहिँ सुरक्षा दिनुहुन्छ। अनि यहाँ पढ्छौँ उत्पत्ति 12:18, अनि फारोले अब्राहमलाई बोलाएर भने तिमीले मसँग गरेको यो के हो, अविश्वासीले विश्वासीलाई हप्काउँदाखेरि कस्तो हुन्छ होला, तिमी तिम्रो पत्नी हुन् भने तिमीले मलाई किन भनेनौ, तिनी मेरी बहिनी हुन् भने तिमीले किन भन्यो, झुट बोल्दो रहेछ तिमी त अब्राहम, रातो पिरो भइसक्यो अब्राहम यहाँ, यसैले मैले तिनलाई आफ्नी पत्नी तुल्याउन लगेँ, यसकारण अब हेर तिम्री पत्नी यहाँ छ, तिनलाई लिएर गइहाल है, हप्की खानु परेछ यहाँ, गवाई हुनु त परै जाओस्। उसले अब संसारकै राजाबाट चाहिँ हप्की खानु पर्यो, परमेश्वरको लक्ष्य थियो विश्वास। अनि फारोले आफ्ना मानिसहरूलाई तिनको विषयमा आज्ञा गरे, अनि तिनीहरूले उनलाई र उनकी पत्नीलाई उनीसँग भएका सबै थोकहरूसित विदा गरिदिए। अब यो चाहिँ भव्य विदा चाहिँ थिएन, तर अब्राहमले धन सम्पत्ति चाहिँ बटुल्यो त्यहाँ मिस्र देशमा फर्केर आउँदाखेरि, म मिश्र देशबाट फर्केर आयो, अनि 13 चाहिँ ऊ प्रभुको सङ्गतिमा फर्कन्छन्। कहाँ फर्कन्छन्? 13:4 3:5, अनि दक्षिणबाट यात्रा गर्दै गर्दा उनी बेतेलसम्म पनि पुगे, अनि त्यसपछि 4:5 अर्थात् त्यो वेदी भएको ठाउँमा जो उनले पहिले त्यहाँ बनाएका थिए, अनि त्यहाँ अब्राहमले परमप्रभुको नामलाई पुकारे। विश्वासीलाई चाहिँ प्रभुको योजना यही छ, हरेक दिन उहाँसँग सङ्गति गर्नु, उहाँको सङ्गतिबाट बाहिर नजानु, मिश्र देशमा नजानु, संसारसँग सङ्गत नगर्नु, मिश्र देश चाहिँ संसारको प्रतीक हो। अनि हरेक बिहान हामी यो वेदीमा आउने गर्छ, तपाईँको बेतेलमा आउने गर्नुहुन्छ, बाइबल खोल्ने, उहाँको त्यो प्रतिज्ञाहरू सम्झने, विश्वास गर्ने, अनि प्रभु मलाई अझ देखाउनुहोस् भन्दै अगाडि बढ्नु। त्यसपछि उत्पत्ति 13 र 14 चाहिँ, अनि 15 पनि हामी के देख्छौँ भने अब्राम राम्रोसँग हिँडिरहेछ, ऊ विश्वास साथ हिँडिरहेको छ। यहाँ कहीँ पनि हक्कीको आवाज सुनिँदैन, यहाँ छडीको ठ्याङ ठ्याङ आवाज सुनिँदैन, जस्तो चाहिँ 12 अध्यायमा सुनिएको थियो। उत्पत्ति 13 अध्यायमा चाहिँ अब्राम आफ्नो भतिजो लोतबाट चाहिँ अलग हुन्छ। अब्राम चाहिँ, अनि त्यो चाहिँ सम्पत्तिको कारण थियो, अनि अब्राम चाहिँ पुरै परमेश्वरमा भरोसा गर्छ, लोत तिमीले जुन रोजे पनि रोज बाँकी म लिन्छु, तिमी रोज, पुरै भरोसा गर्दैछ। अनि ऊ चाहिँ मिलाप चाहन्छ, यहाँ झगडा नहोस्। यहाँभन्दा चाहिँ अब्राममा कुनै पनि लोभ लालच थिन्दै थिएन, सांसारिक महत्त्वाकांक्षा पाउँदैन, ऊ सन्तुष्ट छ। अनि त्यसपछि के हुन्छ, परमेश्वर हौसला दिन आउनुहुन्छ 13 अध्यायको 14-18। अनि लोत अब्राहमबाट छुट्टिएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो, अब आफ्ना आँखा उठाऊ र जहाँ तिमी छौ त्यस ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर, किनकि त्यो सारा देश जो तिमी देख्छौ त्यो म तिमीलाई र तिम्रो वंशलाई सदाका निम्ति दिनेछु। अनि तिम्रो, म तिम्रो वंशलाई पृथ्वीको धुलो जत्तिकै बनाउनेछु, यहाँसम्म कि कसैले पृथ्वीको धुलो गन्न सक्छ भने तिम्रो वंश पनि गन्न सकिनेछ। उठ, यस देशको लमाई र यसको चौडाइमा हिँड, किनकि यो म तिमीलाई दिनेछु। तब अब्राहमले आफ्नो पाल सारे र मम्रेको फलाटका रुखहरू लिएर आएर बसे, जो हेब्रोनमा छन्, अनि त्यहाँ उनले परमप्रभुका निम्ति एउटा वेदी बनाए। अब्राहम यो ठाउँमा अब 30 वर्षभन्दा बढी बस्छ, अनि यही ठाउँमा बसिरहँदाखेरि उता लोत चाहिँ झन्झन झन्झन संसारमा गिर्दैछ। ऊ चाहिँ सदोमको सहरकै बासिन्दा बन्न जान्छ, त्यहीँ उसको नागरिकता लिन्छ, त्यहीँ बसाइ सराई लिन्छ, त्यहीँ उसले आफ्नो आफू चाहिँ त्यहाँ चुनावमा उठ्छ, त्यहीँ उसलाई चाहिँ भोट दिन्छ, त्यहीँ ऊ चाहिँ कुन चाहिँ पद ओगटेर चाहिँ ऊ ठुलो मान्छे बन्छ। हो हो, लोत त निकै सफल भएको छ जस्तो देखिन्छ, धनी भएको छ। तर यसै बिचमा चाहिँ 4 राजा पूर्वतिर आएबाट आएर चाहिँ लडाइँ गर्न आउँछ, अनि लोतलाई पनि लिएर जान्छ। अब्राहमले सुन्ने बित्तिकै उसले चाहिँ त्यो लोत होस् भन्दैन, अब्राहम चाहिँ आफ्नो 318 जवान लडाकुहरू लिएर चाहिँ 4 त्यो राजाहरूलाई खेद्न थाल्छ, लोतलाई लोतलाई बचाएर पनि ल्याउँछ। यहाँ देख्छौँ अब्राहमको हृदयमा चाहिँ परमेश्वरको प्रेम छ, ऊ चाहिँ आफ्नो भाइको खाँचोमा आँखा चिम्लेर बस्ने मान्छे छैन। हो, ऊ अलग छ संसारबाट, तर ऊ चाहिँ व्यवस्था गर्ने खालको अलग होइन, उसँग साहस पनि छ। कहाँबाट आयो, परमेश्वरबाट हो। अनि फेरि के हुन्छ, परमेश्वर फेरि उत्साह दिन थाल्नुहुन्छ, च्याबास। अनि परमेश्वरले यसपालि त मेल्किसेडेक भन्ने एकजना सालेमको राजा पठाउनुहुन्छ, अनि उसबाट चाहिँ नयाँ नयाँ शब्दहरू सिक्न थाल्छन् र अब्राहमको आत्मिक शब्द भण्डार बढेर जान्छ, उसले परमेश्वरकै नाम नयाँ सिक्न थाल्छ। यो चाहिँ 14 अध्यायमा चाहिँ हामी पढ्छौँ उत्पत्तिको। अनि हामी पढ्छौँ 14-17, अनि कदोर लाउमेर र तिमीसित भएका राजाहरूलाई मारेर अब्राम फर्केपछि साबेको बेसीमा, जो राजाको बेसी हो, सदोमको राजा उनलाई भेट्न निस्केर आए। तब सालेमका राजा मेल्किसेदेक रोटी र दाख मध्ये लिएर आए, अनि तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए। अनि तिनले उनलाई भनेको अब्राहमलाई आशीर्वाद दिएर भने, स्वर्ग र पृथ्वीका मालिक सर्वोच्च परमेश्वरको तर्फबाट अब्राम धन्यका हुन्, अनि सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तपाईँका शत्रुहरूलाई तपाईँको हातमा सुम्पिदिनुभयो। अनि अब्राहमले तिनलाई सबै थोकहरूको दशौँ अंश दिए। सबैभन्दा पहिलोचोटि दशांश उल्लेख भएको बाइबलमा चाहिँ उत्पत्ति 14:20 यही हो। अनि सदोमका राजाले अब्राहमलाई भने, मानिसहरूलाई चाहिँ मलाई दिनुहोस् अनि धनमा चाहिँ आफ्नै निम्ति राख्नुहोस्। अब के अब्राहम चाहिँ यो संसारको राजाको धन लिएर ऊ धनी भन्ने होवाला छ? अह 22 पढ्छौँ। तर अब्राहमले सदोमको राजालाई भने, मैले स्वर्ग र पृथ्वीका मालिक परम प्रभु सर्वोच्च परमेश्वरको नाममा कसम खाइसकेको छु कि म एउटा धागोदेखि लिएर जुत्ताको एउटा फित्तासम्म पनि लिने छैन। अँ जे तपाईँको ती थोकहरूबाट म केही लिने छैन, नत्र तपाईँले मैले नै अब्राहमलाई धनी बनाएको हुँ भनी भन्नुहुनेछ। परमेश्वरलाई महिमा दिन अब्राहम एकदम दाही थियो अनि ऊ अलग जीवन जिउन अति नै दाही थिए। परमेश्वरले सुरुबाट भन्नुभएको त्यही हो, सबबाट अलग मेरो निम्ति हो, तिमीबाट एउटा वंश ल्याउनु छ। अब्राहमले चाहिँ आफ्नो परमेश्वरको प्रतिज्ञाहरूलाई सम्झिरहेको देख्छौँ र परमेश्वरले आफूलाई अझ झन्झन प्रकट गरिरहनु भएको देख्छौँ। अनि यहाँ चाहिँ एउटा नयाँ नाम देख्छौँ परमेश्वरको, जो चाहिँ हिब्रू भाषामा चाहिँ एल एलियोन। अब यो नामहरू पनि कन्ठ गर्नुपर्छ तिमीहरूले, है, सर्वोच्च परमेश्वर भनेर अनुवाद भएको छ, अथवा हिब्रूमा चाहिँ अब्राहमको कानले सुन्दाखेरि लगभग यस्तै सुनिन्थ्यो, एल एलियोन, अर्थात् सर्वोच्च परमेश्वर। उहाँभन्दा माथि अरू कोही पनि छैन, सबभन्दा माथिको उहाँ नै हो सर्वोच्च परमेश्वर, एल एलियोन, स्वर्ग र पृथ्वीका मालिक भन्न खोजेको हो एल एलियोन। अनि त्यसपछि हामी चाहिँ हामी यहाँ के देख्यौँ, उसलाई चाहिँ लोभ लालच भन्ने छैन रहेछ। त्यो सदोमको कुनै पनि धनमा उसलाई एउटा धागो पनि चाहिएको छैन उसलाई। उसले भन्छ, स्वर्ग र पृथ्वीकै मालिक अब मेरो परमेश्वर हुन्छ, अब मलाई तिम्रो यो किन चाहियो, लैजानुहोस् लैजानुहोस् है। यस्तो थियो, अब देख्नुहुन्छ अब्राहम कस्तो मान्छे थियो। परमेश्वरले उसलाई अझ बढाउँदै बढाउँदै लैरहनु, 15 एक पदमा अझ उत्साह दिन आउनुहुन्छ है। धेरै बेर भएको छैन, अब परमेश्वर आउनुहुन्छ र एक पदमा भन्नुहुन्छ, यी कुराहरू पछि दर्शनमा। अब यो चाहिँ पहिलोचोटि यो शब्द बाइबलमा प्रयोग भएको छ है, जब परमप्रभुको वचन त्यहाँ विशेष तरिकाले आउन लागेको छ त्यो बेलामा चाहिँ यसरी उल्लेख हुन्छ, दर्शनमा परमप्रभुको यसो भन्ने वचन। फेरि बाइबलमा सबभन्दा पहिलोचोटि यो वचन भन्ने शब्द पनि यहीँ उल्लेख छ, अब्राहमका आयो। यसरी चाहिँ अगमवक्ताहरूका यसरी नै वचन आउने गर्थ्यो, त्यसैले अब्राहम पनि अगमवक्ता हुन्। हे अब्राहम नडराव, तिम्रो ढाल र तिम्रो अत्यन्त महान इनाम भने हो। अनि त्यहाँ कुरा गर्ने मौका पाउँछ यहाँ त अब्राहमले। अनि अब्राहमले चाहिँ माग्छ, सन्तान मलाई दिनुभएको छैन तपाईँले, वंश चाहिँ ठुलो बनाउँछु भन्नुभएको छ, जाति ठुलो बनाउनेछु भन्नुभएको छ, अब मेरो नोकरलाई नै मैले चाहिँ उसको छोराछोरी छोरालाई नै मेरो धर्मपुत्र बनाउनु पर्ने हो कि है। बुढो भएको झन्झन बुढो हुँदैछु म, 75 त अस्ति नै थियो, अब यहाँ चाहिँ त्यसमा 2-3 कम्तीमा थप्नुपर्छ होला। अनि परमेश्वरले भन्छ, होइन 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 अब्राहम, तिम्रै कोखबाट चाहिँ दिने हो सन्तान त मैले। अनि अब्राहमले विश्वास गर्छ, परमेश्वरले भन्नुहुन्छ तिम्रै कोखबाट। अनि यसो बाहिर आउँदा, अनि यसो बाहिर जाँदा अँध्यार रातको समय थियो, अनि ताराहरू हेर्न लगाउनुहुन्छ अनि भन्नुहुन्छ, आकाशका ताराहरू जस्तै तिम्रो सन्तान हुनेछ। अनि यो हेर्छ, अनि अब्राहमले चाहिँ हृदयमा चाहिँ के गर्छ, विश्वास गर्छ। अनि यो विश्वास चाहिँ उनको निम्ति धार्मिकता गरिन्छ, त्यो चाहिँ अलिक पछि अध्ययन गर्नै पर्छ हामीले यो 15 भए पनि। अनि त्यसपछि के हुन्छ है, परमेश्वरले त सिमानाधरि तोकिदिनुहुन्छ। अब यो भूमि भनेको म राम्रोसँग बताउँछु, हेर्न आऊ यहाँ 15 उहाँले चाहिँ भन्नुहुन्छ, 17:18-20। र त्यस दिन परमप्रभुले यसो भन्दै अब्राहमसँग एउटा वाचा बाँध्नु भयो। हुन त 12 बाँध्नु भएको वाचा हो, तर यहाँ चाहिँ औपचारिक रूपमा 5 पशुको बलिदान सहित यो वाचा बाँधिएको छ। अनि अब्राहमलाई भन्नुहुन्छ, मिस्रको नदीदेखि लिएर त्यस महानदी अर्थात् युफ्रेटिस नदीसम्मको यो देश मैले तिम्रो वंशलाई दिएको छु। ठ्याक्कै करारहरूमा लेखिने खालको भाषा, लिखित नाम धनीको नाममा भनेर जस्तो लेखिन्छ नि, ठ्याक्कै त्यही तरिका प्राचीन समय जस्तो थियो त्यस्तै तरिकाले यो उल्लेख भएको छ। अर्थात् उन्नाइस पद, अर्थात् केनी कनेजी कदमोनी हित्ती परिजी रपाए एमोरी कनानी गिर्गासी र यो बेसीहरूको देश दिएको छु। अनि त्यसपछि सोह्र अध्यायमा चाहिँ ढुकचुक हुन थाल्छ, किनभने खै त मेरै कोखबाट भन्नुभएको थियो तर दिनु भएन त। साराले पनि भन्छ, अँ तिम्रो कोखबाट त हो, तपाईँ भन्यो होला तपाईँको कोखबाट त हो तर मबाट चाहिँ होइन होला। अनि मेरो यहाँ दासी हागार छ, अस्ति मिश्र देशमा गएको थिएँ नि ल्याएको, अनि अब उसलाई उपपत्नी बनाउनु कस्तो होला, सल्लाह चल्छ। अब श्रीमतीले नै त्यस्तो सल्लाह दिइरहेको छ, अब सराई चाहिँ अति नै आत्तिएको देखिन्छ यहाँ। आफ्नो ठाउँ अर्को आइमालाई दिने सराईको त्यहाँ पुगेको छ उसको मनस्थिति, अनि अब्राहम चाहिँ उसको कुरा सुन्ने, फेरि यो चाहिँ अविश्वासको जन्मबिन्दु थियो अब्राहमको जीवनमा। हुन्छ सराई मेरो कोखबाट हो अनि सायद उसबाट नै होला। अनि हामी पढ्छौँ के भयो सोह्र अध्यायको एकदेखि छ, अनि अब्राहमकी पत्नी साराईले उनका निम्ति कुनै सन्तान जन्माएनन्, अनि तिनकी एउटी मिश्री दासी थिए जसको नाम हागार थियो। अनि साराईले अब्राहमलाई भनिन्, हेर्नुहोस् परमप्रभुले मेरो कोख बन्द गर्नुभएको छ, म बिन्ती गर्दछु मेरी दासी कहाँ जानुहोस्, हुनसक्छ त्यसबाट म सन्तान पाउनेछु। अनि अब्राहमले साराईको कुरा माने, अनि अब्राहम कनान देशमा बसेको 10 वर्ष भएपछि अब्राहमकी पत्नी साराईले आफ्नी दासी मिश्री हागार लिएर त्यो आफ्ना पति अब्राहमलाई उनकी पत्नी हुनलाई दिइन्। अनि उनी हागार कहाँ गए र त्यो गर्भवती भए, अनि जब त्यसले म गर्भवती भएछु भनी थाहा पाए, तब त्यसले आफ्नी मालिकनी अर्थात् साराईलाई तुच्छ दृष्टिले हेर्न थाले। अविश्वास मा चाहिँ अब्राहमले चाहिँ साराईको कुरा सुन्छ, कनानमा आएको 10 वर्ष भयो, आफ्नै उपाय गर्छ, परमेश्वरलाई सहयोग गर्नुपर्छ, सर्वशक्तिमान परमेश्वरलाई पनि सहयोग गर्नुपर्ने हो र, अनि 86 वर्षको उमेरमा हागारले चाहिँ इस्माएल जन्माउँछ, अनि वा भयो त है। एउटा किनभने नियम के थियो भने दास आफ्नो घरको दासले जन्माएको छोराछोरी त्यो मालिकको हुन्थ्यो, त्यसैले मेरै छोरा हो इस्माएल माने उत्तराधिकारी हुनेछ, स्त्रीको सन्तान, सारा संसारलाई आशिष दिने वंश अब यहीबाट आउनेछ। अँ ठिक छ, एकदम राम्रो भयो, अब भोजमा त ल राम्रो उनीहरू चाहिँ अब खुसी भइरहेको छ। अनि 1 वर्ष बित्छ, 2 वर्ष बित्छ, 3 वर्ष बित्छ, खै त परमेश्वरबाट हौसला आउँदैन। अब्राहम राम्रो गरे छैन, अब त चुपचाप छ, स्वर्ग बन्द छ, आकाशको कुनै बाटो कुनै आवाज सुनिँदैन। 3 वर्ष, 4 वर्ष, 5 वर्ष, 6 वर्ष, इस्माएल ठुलो हुँदैछ, अब त दौडिन थालिसक्यो। अनि त्यसपछि 8 वर्ष, 9 वर्ष, एक शब्द छैन परमेश्वरबाट, चुपचाप। हाम्रो जीवन त्यस्तो हुनु हुँदैन, सङ्गति गर्नलाई परमेश्वरले हामीलाई बनाउनु भएको, उहाँसित कुराकानी गरिरहनलाई। अब्राहम आफ्नो रीतिहरू गरिरहेछ, बलिदान चढाइरहेछ अवश्य नै, तर कुनै पनि आवाज आउँदैन। पहिला त आइ नै रहन्थ्यो, 12 वर्ष बित्छ, 13 वर्ष बित्छ, अब अब्राहम 99 वर्ष पुगेपछि परमेश्वर उसँग कुरा गर्न आउनुहुन्छ र अब्राहमले सिक्नु परेको रहेछ। अनि हामीले चाहिँ 17 अध्यायमा तब हामी पुग्छौँ, परमेश्वरले पर्खनु पर्यो, पर्खनु भयो, परमेश्वरले हतार गर्नु भएन सराई अब्राहम जस्तो। अब्राहमले चाहिँ सिद्ध रूपमा विश्वास गर्न सिक्नै परेको छ, अविश्वासी होइन, ऊ विश्वासी हो, तर सिद्ध रूपमा सारा हृदयले परमेश्वरलाई प्रेम गर्न सिक्नुपर्छ, सारा हृदय, सारा प्राण, सारा मन, सारा बल। अनि त्यसैले अब्राहमको लागि अझ पनि क्लासहरू बाँकी नै छ, उसको तालिम सकिएको छैन, त्यसैले अब्राहमको लागि अब चाहिँ परमेश्वरको अझ पनि बाँकी नै रहेछ. त्यसैले 13 वर्षसम्म चाहिँ उसले चाहिँ विभिन्न प्रश्नहरू गर्दै बिताउनु पर्यो होला जब कुनै आवाज आए. अनि 17 अध्यायमा बल्ल आएर चाहिँ परमेश्वर उसँग बोल्नुहुन्छ. अनि त्यहाँबाट चाहिँ हामी अर्को पालि अध्ययन गर्नेछौँ. अब यहाँ 1-16 अध्यायसम्म के रहेछ भने परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँसँग बुद्धि छ, उहाँ असल हुनुहुन्छ, उहाँ सिद्ध हुनुहुन्छ, सबै उद्योग उहाँले बनाउनु भयो. त्यसपछि हामी के सिक्छौँ, उहाँ सार्वभौम शासक हुनुहुन्छ. सार्वभौम भनेको सबै थोक माथि उहाँको अधिकार छ भनेको. अनि उहाँले नै के गर्नुहुन्छ के गर्नुहुन्छ, उहाँले भन्नुहुन्छ यो रुख नखाओ खायो भने मर्छ. अनि जे जे भन्नुभएको छ त्यो पुरा भइरहेको छ. उहाँ कृपालु पनि हुनुहुन्छ, एउटा स्त्रीको सन्तान म पठाउनेछु. उहाँ न्याय गर्ने परमेश्वर पनि हुनुहुन्छ, बगैँचाबाट निकालिदिनुहुन्छ, जल प्रलय पठाउनुहुन्छ. तर उहाँ चाहिँ इजरायलको सृष्टिकर्ता पनि हुनुहुन्छ उत्पत्ति 12मा. अनि उहाँ एकदम विश्वासयोग्य हुनुहुन्छ. अब्राहमले विश्वास नगर्दाखेरि पनि परमेश्वर चाहिँ विश्वासयोग्य भइरहेको पाउँछ. उहाँ चाहिँ एलियोन हुनुहुन्छ. एलियोन भनेको के अरे, सर्वोच्च परमेश्वर. अनि उत्पत्ति 15:1 उहाँ चाहिँ सबभन्दा ठुलो इनाम पनि हुनुहुन्छ. यसो सोच्नुहोस् त त्यो कुरा, अनि त्यहीँ अन्त गरौँ है. सबभन्दा ठुलो के कुरा पाउने होला, के प्राप्त गर्न खोजिरहनु भएको छ यो जीवनमा, तपाईँको यो छोटो जीवनमा के पाउने? अब्राहमलाई त भन्नुभयो मने हो पाउने. सबभन्दा ठुलो तिमीले पाउने भनेको मने हो. तिम्रो अत्यन्तै ठुलो इनाम मने हो, तिम्रो ढाल मने हो. नडरा, आउनुहोस् हामी प्रार्थना गरौँ.